यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा। तलब सुविधा उच्चस्तरीय आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण। उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठद्वारा अति कम विकसित मुलुकको पाँचौं सम्मेलनलाई सम्बोधन। अति कम विकसित मुलुकलाई ठूलो लगानीको आवश्यकता रहेको उहाँको भनाई। दूरसंचार क्षेत्रका विकृति र विसंगति हटाउँदै सेवालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशन। नारायणगढ़ मुगलिन सड़क आजदेखि नियमित संचालनमा। र रूसी र युक्रेनी सेनाबीच युक्रेनी भूभाग बाखमुटमा भिडन्त जारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार बन्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृह कार्य गर्दै जाने, कानूनी विषय संघीय निजामती ऐनमा नै व्यवस्था गर्ने र व्यावहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताउनुभयो। आजको परिस्थिति र आवश्यकता अनुसार कर्मचारीको तलबमान सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक रहेको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो। त्यस अवसरमा आयोगका संयोजक लीलामणि पौडेलले प्रतिवेदनमा नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधा सम्बन्धी नयाँ प्रस्ताव रहेको जानकारी गराउनुभयो। प्रतिवेदनमा उपचार खर्च, विदा सम्बन्धी व्यवस्था, कर्मचारी आवास, यातायात सुविधा र वर्तमानमा देखिएका व्यतिथिको नियमन सम्बन्धी व्यवस्था समेटिएको छ। प्रतिवेदनमा कर्मचारी दरबन्दी कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव दिइएको छ। सामाजिक सुरक्षा भत्ता र राजस्व छूट सम्बन्धी नयाँ व्यवस्थाको प्रस्ताव, वैदेशिक अनुदानको परिचालन सम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको नियमन, कर्मचारीको कार्य विवरणको मूल्यांकन लगायतका विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी दिनुभयो। आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई आफूले महत्वपूर्ण ठानेको बताउनु भएको छ। यही फागुन 25 गते हुने राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा राष्ट्रिय समाचार समिति रासससँग कुरा गर्नुहुँदै वरिष्ठ नेता पौडेलले आफू प्रजातन्त्रका लागि 6 दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने बताउनुभयो। उहाँले संविधान र लोकतन्त्र सहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले माओवादीले संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेससँग सहकार्य गरेको बताउनु भएको छ। उदयपुरको कटारीमा हिजोदेखि शुरू भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेद्वार रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक संघर्ष आवश्यक रहेको बताउनु भएको छ। भक्तपुरको गट्ठाघरमा हिजो आयोजित नेपाल बुद्धिजीवी परिषदको केन्द्रीय समिति बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबैतिरबाट एमालेमाथि प्रहार भएको गुनासो गर्नुभयो। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार र विकृतिलाई अन्त्य गरेर सुशासन र विकासतर्फ लाग्नुपर्ने बताउनु भएको छ। हिजो भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले असल इमान्दार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नेतर्फ शिक्षा क्षेत्र लाग्नुपर्ने बताउनुभयो। सबैले एकअर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्नेमा जोड़ दिनुहुँदै अध्यक्ष नेपालले सुसंस्कृत समृद्ध र प्रगतिको दिशामा लम्कनुपर्ने धारणा राख्नुभयो। उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताउनु भएको छ। नेपाल मगर संघले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने बताउनुभयो। उप प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले अल्प विकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताउनु भएको छ। कतारको दोहामा शुरू भएको अति कम विकसित मुलुकको पाँचौं सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले धेरै संकटको सामना गर्दा अल्प विकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा राख्नुभयो। अति कम विकसित मुलुकलाई ऊर्जा, यातायात र डिजिटल जडानका लागि गुणस्तरीय, दिगो र लचिलो पूर्वाधार चाहिने उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले समाजको सबैभन्दा कमजोर समूहको कल्याण र सुरक्षाका लागि र मानव संसाधन क्षमताको विकास र उपयोग गर्न बलियो सामाजिक सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली आवश्यक भएको उल्लेख गर्नुभयो। विकास साझेदारलाई सहयोग बढ़ाउनका लागि आह्वान गर्नुहुँदै उहाँले अर्थतन्त्रले महामारी, द्वन्द र जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटको आक्रमणको सामना गरिरहेको उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री श्रेष्ठले जलवायु संकटको सबैभन्दा बढ़ी शिकार अल्प विकसित राष्ट्र भएको उल्लेख गर्नुहुँदै न्यायका लागि अनुकूलन, न्यूनीकरण, हानि नोक्सानीका लागि गरिएको जलवायु वित्त प्रतिबद्धता पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा जोड़ दिनुभयो। अति कम विकसित मुलुकमा सरल पहुँचका साथै डिजिटल लगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने बताउनुहुँदै उहाँले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्न, विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउन साहसी कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसंचार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। नेपाल दूरसंचार प्राधिकरणको रजत जयन्तीका अवसरमा हिजो काठमाण्डुमा आयोजना गरिएको कार्यक्रममा मन्त्री शर्माले दूरसंचार सेवाका नीतिगत, कानूनी र संरचनामा सुधार गर्दै दूरसंचार सेवाको विकास र विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले दूरसंचार क्षेत्रका विकृति र विसंगति हटाउँदै नियमनलाई थप प्रभावकारी बनाइनु पर्नेमा जोड़ दिनुभयो।
दूरसंचार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता हो। दूरसंचार क्षेत्रभित्रका विकृति र विसंगति हटाएर दूरसंचार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनु पर्नेछ। ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ। प्राधिकरणबाट ग्रामीण दूरसंचार विकास कोषको परिचालन गरी संचालित आयोजनाहरूको नतिजा, भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न अब ढिलाइ गर्नु हुँदैन।
मन्त्री शर्माले कठिन विपदमा पनि दूरसंचार सेवालाई निरन्तर सुचारू राख्ने गरी काम गर्न आवश्यक रहेको भन्दै नियामक निकाय र सेवा प्रदायक संस्थाहरू सेवाग्राहीप्रति गम्भीर बन्न जरूरी रहेको स्पष्ट पार्नुभयो। मन्त्रालयका निमित्त सचिव नेत्र प्रसाद सुवेदीले चुनौतीपूर्ण भूमिकामा रहेको प्राधिकरणले त्रुटिहरू कम गर्दै सेवालाई गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो। प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्राधिकरण दूरसंचार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन सदैव क्रियाशील रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयमा आगामी चैत 5 गते हुने स्वतन्त्र विद्यार्थी युनियन सोभियु निर्वाचनमा सत्तारूढ गठबन्धन निकटका विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन्। सोभियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरा सोभियु क्रान्तिकारी, अनेरा सोभियु समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारूढ गठबन्धन दलका भ्रातृ संगठन बीच सहकार्य गरेर जाने सहमति भएको अनेरा सोभियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो। आगामी चैत 5 गते त्रिभुवन विश्वविद्यालयका 62 आंगिक र 1040 सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ। कार्यतालिका अनुसार फागुन 21 गते मतदाता सूची प्रकाशन, फागुन 27 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गरिनेछ। सोभियु निर्वाचन चैत 5 गते बिहान 8 बजेदेखि दिउँसो 4 बजेसम्मका लागि निर्धारण गरिएको छ। नारायणगढ़ मुगलिन सड़क आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ। सड़क खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकोमा आजदेखि सड़क नियमित सञ्चालनमा ल्याइने भएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड नारायणगढ़ मुगलिनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी साधन रोकेर 5 ठाउँको पहाड़ काट्न शुरू गरिएकोमा तुइन खोलाको मुगलिनतर्फको पहाड़ बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको र तुइन खोलाको भित्तोलाई विस्फोटन गराउन लागेकाले सवारी रोकेर भित्तो काट्ने काम हिजैदेखि बन्द गरिएको छ। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना पथ प्रदर्शक पदयात्रामा जान नपाउने निर्णय गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यो निर्णय चैत्र 18 गतेबाट लागू हुनेछ। पर्यटन व्यवसाय तथा पर्यटन क्षेत्रमा आबद्ध मजदूरको संयुक्त संगठनको माग अनुरूप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्य रूपमा पथ प्रदर्शक लैजाने व्यवस्था गरेको हो। बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एक एक प्रकारको टिम्स कार्ड वितरण गर्नेछ। यसअघि समूह भ्रमणमा जानेले प्रति व्यक्ति 1,000 र एकल भ्रमणमा जानेले प्रति व्यक्ति 2,000 तिरेर टिम्स कार्ड लिने गरेका थिए। सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य 2,000 रूपियाँ कायम गरिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो। पोखरामा हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा हिजो एकजनाको मृत्यु भएको छ। डुंगा दुर्घटनामा परि घाइते भएकी पोखरा महानगरपालिका एक बगर बस्ने 70 वर्षीय याम माया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सुदूरपश्चिममा मेलापात्र वनजंगल जाँदा गाइने ठाडी भाका गाउने चलन हराउँदै जान थालेको छ। बसाईसराई र जनजीवनमा आएको परिवर्तनले ठाडी भाका गाउने चलन हराउँदै गएकाले यसको संरक्षण र प्रवर्धनमा राज्यले ध्यान दिनुपर्ने सरोकारवालाको भनाई छ। दिपेन्द्र अवस्थीको रिपोर्ट।
कुनै समयको झैं माघ फागुनको उराट लाग्दो समयमा गाइने यी गीतहरू गाउने छाडेपछि सुनिने कुरै भएन। अमरगढी डडेलधुराका संस्कृतिविद काली प्रसाद जोशी माया प्रेम भाव विरह सबैमा गाइने ठाडी भाका गाउने र सुन्ने दुवै नहुँदा हराएको बताउनुहुन्छ।
ठाडी भाका भनेको हाम्रो सुदूरपश्चिममा धेरै रमाइलो, त्यसमा के हुन्थ्यो भने विश्राम, विलय, विनय, आग्रह, प्रभाग्रह सबै कुराहरू त्यसमा समेटिएको छ।
देउडा गायन तथा लेखनको क्षेत्रमा लामो समयदेखि आबद्ध पदम गाउँले जनजीवन र जनजीविका परिवर्तन भए अनुसार ठाडी भाकाहरू लोप हुन लागेको बताउनुहुन्छ।
वन जंगलमा ठाडी भाकाहरू सुनिने गर्थे र सुन्दाखेरि आफूलाई पनि चाहिँ गाउँ गाउँ लाग्थ्यो र हामी पनि चाहिँ जाने नजाने अनुसार आफ्नै गाउने प्रयास गर्थ्यौं। हामीहरू
प्राय जसो मानिसहरू गाउँमै बस्ने र खेतीपाती तथा वनबेच जाने गरे पनि पछिल्लो समय शहरतिरको बसाई सराई, जनजीवनमा आएको परिवर्तन तथा संचार माध्यमको विकास जस्ता कारण ठाडी भाका हराउँदै गएकोमा पुराना पुस्ताहरू चिन्तित छन्। डडेलधुराकी माया भण्डारी गाउँमा आफू पढ्दा ठाडी भाकाहरू खुबै गाउने गरेको सम्झना मात्रै आउने बताउनुहुन्छ। भण्डारीले आफूले विगतमा गाउने गरेको ठाडी भाका सुनाउँदै भन्नुभयो, आमा दिदीहरूले गाएको सुनेर गायौं तर हामीले नयाँ शब्द बनाउन सकेनौ।
जन्म न दे
पछिल्लो समय सुदूरपश्चिमका विभिन्न स्थानमा सञ्चालन हुने मेला महोत्सवहरूले ठाडी भाकालाई उपेक्षा गरेको विषयले चर्चा पाउन छाडेको हुँदैन। उद्योग वाणिज्य संघ डडेलधुराका द्वितीय उपाध्यक्ष दीपक महताले भन्नुभयो,
आगामी दिनमा यसलाई हामीले चाहिँ संस्थागत रूपमा विकास गर्नका लागि एक खालको अभियान सञ्चालन गर्नुपर्ने जस्तो लाग्छ मलाई।
ठाडी भाकालाई सुनेर आनन्द लिन सकिन्छ, यसले मन छुन्छ र आफ्नै कथा व्यथा जस्तो लाग्छ। सुदूरका ठाडी भाकाहरूको मौलिकता हराउँदै जान लागेको प्रति सबैतिरबाट चिन्ता मात्र व्यक्त हुने हो र यसको संरक्षण नहुने हो भने यस क्षेत्रको मौलिक पहिचान गुम्ने देखिन्छ। दिपेन्द्र अवस्थी, डडेलधुरा।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसी र युक्रेनी सेनाबीच युक्रेनी भूभाग बाखमुटको मुख्य शहरमा भिडन्त जारी रहेको बीबीसीले उल्लेख गरेको छ। बाखमुटका मेयरले रूसले उक्त भाग नियन्त्रणमा भने नलिएको दावी गरेका छन्। उनले शहर पूर्ण रूपमा ध्वस्त भएको बताउँदै गोलीका दाग नभएका घरहरू नदेखिएको उल्लेख गरेका छन्। मेयरले अझै 4,000 नागरिकहरू विद्युत पानी बिना शिविरमा बसिरहेको जनाएका छन्। अमेरिकाले युक्रेनलाई रसियासँगको युद्धमा हात हतियार तथा विस्फोटक पदार्थ खरिद गर्न 40 करोड़ डलर दिने भएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सो रकमले युक्रेनले आफूले प्रभावकारी रूपमा चलाउँदै आएको हिमारस क्षेप्यास्त्र र हाउजर किन्ने बताउनुभयो। अमेरिकाको दक्षिणी क्षेत्रमा भीषण आँधीका कारण कम्तीमा 9 जनाको मृत्यु भएको छ। आँधीपछिको टोर्नेडोका कारण 10 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्। त्यहाँको राष्ट्रिय मौसम विभागले शक्तिशाली आँधी हाल उत्तर दक्षिणी क्षेत्रतर्फ मोडिएको र यसले व्यापक हिमपात गराउन सक्नेतर्फ सचेत गराएको छ। विश्व बैंकले भारतलाई महामारीको पूर्व तयारी र स्वास्थ्य सेवा प्रवाह वृद्धिका लागि 1 अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ। विश्व बैंकका अनुसार महामारी तयारी कार्यक्रमले सम्भावित अन्तर्राष्ट्रिय चासोका महामारीहरू पत्ता लगाउन, रिपोर्ट गर्न, द्रुत प्रक्रिया सुनिश्चित गर्न र रोगजन्य समस्याहरू रोक्नका लागि भारतको निगरानी प्रणाली तयार गर्न भारत सरकारको प्रयासलाई समर्थन गर्नेछ। यसले जुरोचिक रोग लगायतका भाइरस पत्ता लगाउने, जैविक सुरक्षा प्रतिक्रिया र संक्रामक रोगहरूको रोकथाम, पहिचान वा उपचारका लागि नयाँ प्रविधिहरूको व्यवसायीकरणलाई सूचित गर्नेछ। परियोजनाले कार्यक्रम कार्यान्वयन गर्न र उच्च गुणस्तरका परिणामहरू प्रदान गर्न, विशेष सार्वजनिक स्वास्थ्य संस्थाहरूको समन्वय र संस्थागत क्षमता निर्माण गर्न सहयोग गर्नेछ। ऋणले आन्ध्र प्रदेश, केरला, मेघालय, उडिसा, पंजाब, तमिलनाडू र उत्तर प्रदेश गरी 7 राज्यहरूमा स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिने भारत सरकारको प्रयासलाई सहयोग गर्नेछ। इण्डोनेसियाको एक इन्धन डिपोमा आगलागी हुँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय संचार संस्था अल जजिराका अनुसार आगलागीमा परिदर्जनौ मानिस घाइते भएका छन् भने वरपरका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। इण्डोनेसियाको उत्तरी जकार्ता क्षेत्र स्थित एक इन्धन डिपोमा लागेको आगो निभाउन 260 भन्दा बढ़ी अग्निनियन्त्रक र 50 वटा दमकलहरू प्रयोग गरिएको थियो। अब आर्थिक समाचार।
सरकारले बजेट तर्जुमा अघि बढ़ाएसँगै राजस्व परामर्श समितिले आर्थिक वर्ष 2080-81 बजेट तथा राजस्व नीतिका बारेमा चैत 15 गते भित्र सुझाव पठाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। समितिले बजेट तर्जुमा सम्बन्धमा आन्तरिक राजस्व विभाग मार्फत आयकर, मूल्य वृद्धि कर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धमा सुझाव पठाउन अनुरोध गरे। आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन गठित राजस्व परामर्श समितिले काम शुरू गरेसँगै सुझावका लागि आग्रह गरेको हो। अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले काम शुरू गरेसँगै विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी 8 उपसमिति निर्माण भएको अर्थ मन्त्रालयका सहसचिव एवं राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रितेश साक्यले जानकारी दिनुभयो। समितिले राजस्व प्रणालीमा गर्नुपर्ने सुधारबारे सरकार भएका क्षेत्र तथा निकायसँग सुझाव लिएर सरकारलाई प्रतिवेदन बुझाउनेछ। समितिले प्राप्त सुझावहरूको आधारमा सरकारको राजस्व नीति, कर संरचना, अन्तर्राष्ट्रिय कर प्रणाली, कर छूट तथा करमा दोहोरोपन लगायतका विषय समेटेर अर्थमन्त्रीलाई सुझाव दिनेछ। बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतको 38,653 हेक्टर खेतीयोग्य बाँझो जमीनमा करार खेती कार्यक्रम शुरू गरेको छ। बागमती प्रदेश सरकारले किसानलाई खेती गर्न प्रोत्साहित गर्ने उद्देश्यले लामो समयदेखि बाँझो रहँदै आएको खेतीयोग्य जमीनमा पुनः खेती गर्नका लागि करार खेती कार्यक्रम ल्याएको जनाएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि 1,50,00,000 बजेट समेत विनियोजन गरेको छ। प्रदेश कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले मन्त्रालयले गत माघ 23 गते बाँझो जमीनमा करार खेती कार्यक्रम कार्यविधि 2079 स्वीकृत गरी कार्यक्रम शुरू गरेको जानकारी दिनुभयो। कार्यक्रम मार्फत किसानलाई मन्त्रालयले प्रतिरोपनी 2,000 अनुदान उपलब्ध गराउनेछ। करारमा जग्गा दिने धनीले कम्तीमा 2 रोपनी बाँझो जमीन 5 वर्षका लागि करारमा दिनुपर्नेछ। नेपाल सुनचानी व्यवसायी महासंघले आफ्नो 10 स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। यसै सन्दर्भमा केन्द्रीय कार्यालय नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष मणिकरत्न साक्यले स्थापना दिवसको उद्घाटन गर्नुहुँदै महासंघले 10 वर्षको अवधिमा धेरै काम गरेको र थप काम गरी मुलुकको आर्थिक विकासमा टेवा पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महासंघका सल्लाहकार तेज रत्न साक्य, संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य मणिरत्न साक्य, महासंघका महासचिव धर्मसुन्दर वज्राचार्य लगायतले महासंघले मुलुकको हस्तकला उद्योगको विकास तथा आर्थिक रूपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्नुभयो। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाब्ने गाबिने सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ। मर्जर सम्बन्धी अन्तिम सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट संचालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट संचालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गर्नुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
विभागीय नेपाल एपीएफ फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लीगमा विजयी शुरूआत गरेको छ। ललितपुरको 3 स्टार क्लबलाई 2-0 पराजित गर्दै एपीएफले जित निकाल्यो। एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले दोस्रो हाफमा गोल गरेका थिए। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलको 19 मिनटमा 3 स्टारका अनिल महर्जनको फ्रीकिकलाई डिफेन्डरले बचाए। 21 मिनटमा कप्तान नवीन लामाको फ्रीकिकमा अर्मान्डको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा एपीएफ अग्रता लिनबाट चुक्यो। 33 मिनटमा मणिकुमार लामाको प्रहार पहिलो बार च्याप्दै बाहिरियो। 72 मिनटमा मणिकुमार लामाले फ्रिकिकमा गोल गर्दै एपीएफलाई 1-0 अग्रता दिलाए। आफैलाई लडाएपछि झण्डै 35 यार्डमा प्राप्त फ्रिकिकमा उनले गरेको प्रहार गोलरक्षक अरूण ब्लोनले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बलले जाली चुम्न पुगेको थियो। 87 मिनटमा अर्मान बिडोमले गोल गर्दै एपीएफको जीत पक्का गरे। उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो। छैटौं संस्करण को मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप चैतको दोस्रो साता आयोजना हुने भएको छ। आयोजक सुदूरपश्चिम 11 स्पोर्ट्स क्लबले शनिबार धनगढ़ीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौं संस्करण चैत्र 9 गतेदेखि 18 गतेसम्म धनगढ़ी रंगशालामा हुने जानकारी दिनुभयो। सोही अनुसार अखिल नेपाल फुटबल संघ एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति प्राप्त भएको बताउनुभयो। मफसलको सर्वाधिक पुरस्कार राशिको छैटौं संस्करणको प्रतियोगितामा समेत 10 टीम सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा 6 ए डिभिजनका क्लब, 2 विदेशी, 1 मफसल र आयोजक गरी 10 टीमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगिताको विजेताले 21 लाख र उपविजेताले 10 लाख रूपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले 1 लाख रूपियाँ प्राप्त गर्नेछन् भने विधागत तर्फका उत्कृष्ट खेलाड़ीले जनही 15,000 रूपियाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकको रूपमा प्रवर्धन गरेको सुदूरपश्चिम खप्तड गोल्ड कप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो।
खेल समाचारका साथमा रमेश टमचा। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुनेछ भने कोशी र बागमती प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.7 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:25 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा, तलब सुविधा उच्चस्तरीय आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण, उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठद्वारा अतिकम विकसित मुलुकको पाँचौं सम्मेलनलाई सम्बोधन, अतिकम विकसित मुलुकलाई ठूलो लगानीको आवश्यकता रहेको उहाँको भनाई, दूरसंचार क्षेत्रका विकृति र विसंगति हटाउँदै सेवालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशन, नारायणगढ़ मुगलिन सड़क आजदेखि नियमित सञ्चालनमा, र रूसी र युक्रेनी सेनाबीच युक्रेनी भूभाग बाख्मुटमा भिडन्त जारी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार, सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।